बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मदो आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, प्रोग्राम अखबारात का जायज़ा लेकर हाजिर खिदमत हैं। इस उम्मीद के साथ कि आप जहाँ कहीं भी हों खैर आफियत से हों। आज के प्रोग्राम में भी ईरान, हिंदुस्तान और पाकिस्तान से शाये होने वाले बाज़ अखबारात का मुख्तसर सा जायज़ा आपकी खिदमत में पेश किया जाएगा। प्रोग्राम का बाकायदा आगाज़ करेंगे, हमारे साथ रहिए। प्रोग्राम में सबसे पहले शामिल करेंगे रोजनामा जमहूरी इस्लामी की कुछ अहम सुर्खियों को। आलम इस्लाम शिद्दत पसंदी और तशद्दुद के खिलाफ जिद्दोजहद में आगे बढ़े सदर ममलिकत। ग्रुप 5+1 ईरान के साथ इत्तेफाक राय की हिकमत अमली तैयार करने की कोशिश में राइटर्स। लबनान शिद्दत पसंदों का कब्रिस्तान बन जाएगा नबी बर्री। अखबार जमहूरी इस्लामी ने अपनी सुर्खी तकरीर पर इराकी फौजियों का हमला और दहशतगर्दों का फरार के ज़ैल में लिखा है, ऐसे हालात में कि जब इराकी फौजियों ने सलाहुद्दीन के अलालम और मशरक़ी बाकूबा के अलमंसूरा इलाकों से दाइश के दहशतगर्दों को बाहर निकाल दिया है। एक समाजी तंजीम ने बताया है कि दहशतगर्दों ने बशीर और तूस फरमातू इलाकों पर हमले के वक्त शीख और बच्चों के सर काटे और इसमत दरी के फोटो बनाए। दरी असना इराकी सिक्योरिटी फोर्स ने बताया है कि तकरीर के अलम इलाके से दहशतगर्द भाग गए हैं और पुलिस ने इलाके को अपने कंट्रोल में ले लिया है। इसी तरह इराक़ के मुसल्लह अफवाश के तर्जुमान कासिम अता ने बताया है कि मगरबी अलरमादी में फौज के फजाई हमलों में दाइश के 7 कमांडरों समेत दसियों दहशतगर्द हलाक हो गए हैं। रोजनामा जमहूरी इस्लामी ने अब सऊदी अरब से कुछ हकायक कहने का वक्त है उनवान के तहत एक मजमून शाया किया है। नज़र डालेंगे मजमून के कुछ अहम इख्तबासात पर।
बरतानिया के एक अखबार ने इराक की नापायदारी में सऊदी अरब के किरदार का जिक्र करते हुए जोर दिया है कि सऊदी अरब की जानिब से दहशतगर्दों की हिमायत से बरतानिया की कौमी सलामती को खतरा है। रॉजर बॉयज़ ने टाइम्स में शाये होने वाले अपने एक मकाले में, जिसका उन्वान है अब सऊदी अरब से कुछ हकायक कहने का वक्त है, लिखा है कि हालांकि सऊदी हुकूमत बरतानिया के असलहे की बड़ी खरीदार है, लेकिन इस बात पर तवज्जो देनी चाहिए कि कोई ज़रूरी नहीं है कि अच्छा खरीदार अच्छा इत्तेहादी भी हो। मकाले में लिखा है कि सऊदी अरब की जानिब से बरतानिया से जंगी तैयारी खरीदने के माहदे की वजह से 5,000 अंग्रेज़ बेरोज़गार होने से बच गए, लेकिन ये भी एक हकीकत है कि सऊदी अरब तकरीबन एक साल से बरतानिया के मफादात के खिलाफ सरगर्म है। इस बरतानवी सहाफ़ी ने अपने मकाले में लिखा है कि सऊदी अरब के दहशतगर्दों की तादाद किसी भी दूसरे मुल्क से ज़्यादा है और सलफ़ी रहनुमा बरतानिया और दीगर यूरोपीय मुल्कों के नौजवानों को हथियार उठाने और शियों और गैर मुसलमानों के खिलाफ हमले करने की तरगीब देते हैं। इस मकाले के एक हिस्से में आया है कि हमें बरतानिया में शिद्दत पसंद अनासिर की जानिब से तशवीश है। अफगानिस्तान, चेचनिया और बोस्निया की जंगों में हिस्सा ले चुके तजर्बेकार सऊदी शहरी गैर मुल्की शिद्दत पसंदों को ट्रेनिंग देते हैं। इस बरतानवी सहाफ़ी ने लिखा है कि 1200 से 2000 सऊदी शहरी जंग के मैदानों में हैं और रवां साल में 300 सऊदी शहरी दूसरे मुल्कों में जंग के दौरान हलाक हुए हैं। इस सहाफ़ी के मुताबिक सऊदी अरब ने हमें तेल दिया जिससे हमारी माशी तरक्की की रफ़्तार तेज़ हुई, लेकिन उसके इकदाम से अब इराक नापायदार हो गया है, जो दुनिया में तेल बरामद करने वाला दूसरा सबसे बड़ा मुल्क समझा जाता है।
ये था रोजनामा जमहूरी इस्लामी। यहाँ लेंगे एक ब्रेक और दोबारा आपकी खिदमत में हाजिर होंगे। सीधे आपको लिए चलेंगे दिल्ली स्टूडियो, जहां से प्रोग्राम में शामिल होंगे हमारे साथी अथर सईद। जी अथर, प्रोग्राम में खुश आमदेद।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम। तेहरान स्टूडियो से शुक्रिया के साथ नई दिल्ली स्टूडियो से अखबारात का जायज़ा लेकर हाजिर खिदमत हूँ मैं अथर सईद। नाज़रीन, दिल्ली से आज शाये हुए बेशतर उर्दू अखबारात ने आंध्र प्रदेश में गैस पाइपलाइन में हुए धमाके की खबर को नुमाया तौर पर शाये किया है। रोजनामा राष्ट्रीय सहारा ने इस खबर को सुर्खी दी है। गैस पाइपलाइन में धमाका, 15 हलाक, सदर व वजीर आजम समेत मुख्तलिफ लीडरों का इजहार अफसोस। नाज़रीन, रोज़नामा राष्ट्रीय सहारा की दीगर अहम सुर्खियाँ इस तरह हैं। DU में 4 साल कोर्स खत्म, UGC के दबाव में झुकी यूनिवर्सिटी, भर्ती घपले में सुदर्शन सोनी का नाम। नाज़रीन, रोज़नामा राष्ट्रीय सहारा ने अपने इदारे में मानसून की मार, महंगाई की फटकार के उनवान से लिखा है कि केरल में न सिर्फ मानसून के वारिद होने में ताखिर हुई है बल्कि जितनी बारिश होनी चाहिए थी उससे बहुत कम हुई है। केरल को अब तक जलथल होना चाहिए था लेकिन ऐसा नहीं हो सका। नतीजा ये है कि महाराष्ट्र में भी बारिश नदारद है जबकि जून का महीना ख़त्म होने को आ गया है। इसका मतलब ये है कि बाकी मुल्क में भी मानसून की आमद में ताखिर मुमकिन है और ये भी मुमकिन है कि हसब ज़रूरत बारिश ना हो। अगर खुदा न खास्ता ऐसा हुआ तो ये बहुत बड़ी बदशगुनी होगी। माहिरीन का कहना है कि इसके सबब बाज़ हिस्सों में शदीद खुश्कसाली और कहत का ख़तरा लाहक हो सकता है। मानसून की कमी या ताखिर से खरीफ की फसल बहुत बुरी तरह मुतासिर होगी। ख्याल रहे कि फसलें यूँ भी मार खा रही हैं लेकिन इस बार फसल ख़राब हुई तो आवाम बिल्कुल बेहाल हो जाएंगे। इसकी वजह यह है कि उन पर महंगाई की मार तो पहले ही से पड़ना शुरू हो गई थी। फसल कमज़ोर हुई तो दो वक्त की रोटी भी गरीबों की बिसात से बाहर हो जाएगी। तुरा ये कि बड़े शहरों में पीने के पानी की कमी भी एक मुस्तकिल अजाब बनी हुई है। अखबार आखिर में लिखता है कि ये सूरत हाल बरकरार रही तो कुछ अजब नहीं कि हमें अनाज इम्पोर्ट करना पड़े। ज़िरात हिंदुस्तानी मईशत की रीढ़ की हड्डी रही है, इससे गफलत एक बदनसीब वाकया है, इसकी तरफ फौरी तवज्जो की ज़रूरत है। और आइए नाज़रीन, अब नज़र डाल लेते हैं रोज़नामा हिंदुस्तान एक्सप्रेस की ख़ास सुर्खियों पर। हिंद चीन तिजारती अदम तवाज़ुन पर नायब सदर जमहूरिया की तशवीश, गवर्नर पश्चिम बंगाल से CBI की तफ्तीश, हेलीकॉप्टर खरीदारी घोटाला मामले में नारायणन का बयान दर्ज, नेशनल हेराल्ड केस में कांग्रेस सोनिया और राहुल के समन के खिलाफ हाईकोर्ट से रुजू करेगी। नाज़रीन, रोज़नामा अखबार मशरक़ में मोहम्मद शारिब ज़िया रहमानी का एक मजमून शाये हुआ है जिसका उनवान है मुसलमानों की पसमानदगी का मसला। मजमून निकाल लिखते हैं कि ये एक हकीकत है कि वतन अज़ीज़ में मुसलमानों की बदहाली की जिम्मेदार उनकी तालीमी पसमानदगी रही है लेकिन साथ ही ये नहीं भूलना चाहिए कि इसके लिए वो खुद भी ज़िम्मेदार हैं। जिंदा कौम की ये अलामत नहीं हो सकती कि महज दूसरों पर तकिया लगाए रखे। उसकी शिनाख्त उसी से है कि अपनी जिम्मेदारियों की अदायगी और अपनी तरक्की की सिमत तय करने में वो खुद कितनी हसास है। गुज़िश्ता दिनों सिविल सर्विसेज का रिज़ल्ट मंज़रे आम पर आया जिसमें 1122 में सिर्फ 34 मुसलमान तलबा कामयाब हुए। मजमूनिगार आगे लिखते हैं कि अफसोसनाक सूरत हाल ये है कि जदीद आला तालीम की तरफ मुस्लिम तलबा मुतवज्जो नहीं होते और उससे ज़्यादा अफसोसनाक बात यह है कि उनकी सही रहनुमाई करने वाला भी कोई नहीं है। ये बहुत संगीन मसला है। ना तो वालिदैन चाहते हैं कि बच्चे आला तालीम हासिल करें, मईशत की बुरी सूरत हाल ने उन्हें मजबूर कर रहा है कि वो बस मैट्रिक और इंटरमीडिएट तक ही पहुंचकर अपने घर की मईशत दुरुस्त करने के लिए जद्दोजहद करते नज़र आते हैं। मजमूनिगार मजीद लिखते हैं कि 2009 में सिर्फ 31 मुसलमान कुल 791 में से UPSC के इम्तिहान में कामयाब हुए। इसी तरह 2010 में 875 में से मुस्लिम तलबा 21 थे जिनमें कश्मीर के डॉक्टर शाह फैसल कौमी सतह पर टॉपर रहे थे। 2011 में भी ये तादाद 31 रही और इस साल भी 1122 में से सिर्फ 34 मुसलमान कामयाब हुए। इस तरह तकरीबन सिविल सर्विसेज में मुसलमानों की नुमाइंदगी अफसोसनाक हद तक बहुत कम है जो कि एक बहुत बड़ा अलमिया है। और आई नाज़रीन, अब रुख करते हैं रोज़नामा इनकलाब का और डालते हैं इसकी अहम सुर्खियों पर एक नज़र। मंसूरिया अलजबल में इराकी फ़ौज और जंगजुओं के दरमियान शदीद लड़ाई, शिमाली वज़ीरिस्तान में जारी फौजी ऑपरेशन की वजह से तकरीबन 6 लाख अफराद बेघर, अखवान सदारती इंतखाबात में मुबैना धांधलियों के खिलाफ एहतजाज। नाज़रीन, इसके साथ ही नई दिल्ली स्टूडियो से अखबारात का जायजा खत्म हुआ। इजाज़त दे, खुदा हाफिज।
बहुत बहुत शुक्रिया अथर आपका। नाज़रीन, यहाँ लेंगे एक ब्रेक और दोबारा हाजिर होंगे। और अब शामिल करेंगे रोज़नामा रिसालत की कुछ अहम सुर्खियों को। आलमी साम्राज्य इराक को इस्लामी इनकलाब के मुकाबले में खड़ा करना चाहता है डिप्टी स्पीकर। इराक में जंग जारी, दाइश के कई अहम कमांडर हलाक। दाइश के बहुत से दहशतगर्दों के पास अमरीकी पासपोर्ट, नेशनल रियर। روزنامہ رسالت نے اپنی سرخی اوباما نے شامی باغیوں کے لیے $500 ملین کا مطالبہ کیا کے ذیل میں لکھا ہے۔ امریکہ میں صدر اوباما کی جانب سے شام کے مسلح گروہوں کے لیے $500 ملین کے بجٹ کی درخواست کے ساتھ ہی اس ملک کے وزیر دفاع نے شدت پسند گروہوں کو ٹریننگ دیے جانے کا مطالبہ کیا ہے۔ نیو یارک ٹائمز نے اپنی ایک رپورٹ میں لکھا ہے کہ باراک اوباما نے شام میں سرگرم مسلح گروہوں کو ساز و سامان فراہم کرنے کے لیے $500 ملین کے بجٹ کا مطالبہ کیا ہے۔ وائٹ ہاؤس نے دعویٰ کیا ہے کہ اس بجٹ کا مقصد داعش اور اس قسم کے شدت پسند گروہوں کا مقابلہ کرنے کے لیے میانہ رو مسلح گروہوں کی مدد کرنا ہے۔ مذاکرات کی مدت میں توسیع کی قیاس آ رہی، یہ عنوان ہے روزنامہ رسالت میں شائع ہونے والے آج کے ایک مضمون کا۔ نظر ڈالیں گے مضمون کے کچھ اہم اقتباسات پر۔
جنیوا سمجھوتے میں درج ایٹمی مذاکرات کی آخری تاریخ کے قریب آنے کے ساتھ ہی حالیہ ہفتوں میں مغربی ذرائع ابلاغ مذاکرات کے نتیجہ خیز یا ناکام رہنے کے بارے میں کافی تجزیے شائع کر رہے ہیں۔ ان میں سے بعض کا کہنا ہے کہ مذاکرات میں آخری لمحات میں اتفاق ہوگا، جبکہ بعض دیگر کا کہنا ہے کہ مذاکرات کی مدت میں توسیع کر دی جائے گی۔ بہرحال زیادہ تر ذرائع ابلاغ 20 جولائی سے قبل ایران اور گروپ 5 جماعت کے درمیان ایٹمی مسئلے پر اتفاق ہو جانے کا امکان ظاہر کر رہے ہیں۔ اس سلسلے میں فرانس پریس نے اپنی ایک رپورٹ میں لکھا ہے کہ ایران اور دنیا کی 6 بڑی طاقتیں ایران کے ایٹمی مسئلے کے حل کے بارے میں اس بات کے لیے کوشاں ہیں کہ جامع معاہدے کی مقررہ تاریخ یعنی 20 جولائی سے پہلے زیادہ سے زیادہ ملاقات اور گفتگو کر کے اختلافی مسائل کو ختم کر دیں۔ ایران کے وزیر خارجہ نے کہا ہے کہ کچھ مسائل کے بارے میں ابھی تک اتفاق نہیں ہوا ہے، تاہم کچھ دیگر مسائل کے بارے میں ہمیں امید ہے کہ وہ جلد ہی حل ہو جائیں گے۔ فریقین کے ذرائع کے مطابق مذاکرات کے اگلے مرحلے میں اختلاف کا سب سے اہم موضوع سینٹریفیوجز کی تعداد اور ایران پر عائد پابندیوں کے خاتمے کے لیے تاریخ کا تقرر ہے۔ ویانا میں ایران اور گروپ 5+1 کے درمیان مذاکرات کا 5واں مرحلہ اصل مسائل پر کسی بھی قسم کے اتفاق رائے کے بغیر ہی ختم ہو گیا تھا اور اگلا مرحلہ 2 جولائی سے شروع ہوگا۔ رپورٹوں کے مطابق یہ مذاکرات ایران کے لیے یورینیم کی افزودگی کی سطح اور اس پر عائد پابندیوں کے خاتمے کی تاریخ کے تعین پر مرکوز رہیں گے۔ اگرچہ ایران اور گروپ 5+1 کے درمیان مذاکرات کے کامیاب رہنے یا نہ رہنے کے بارے میں بہت زیادہ تجزیے شائع کیے جا رہے ہیں، تاہم اس سلسلے میں حتمی طور پر کچھ بھی کہنا قبل از وقت ہوگا۔ فریقین کے ذرائع مذاکرات کے اگلے مرحلے کے بارے میں بہت پرامید ہیں، جس سے پتہ چلتا ہے کہ یہ مرحلہ فیصلہ کن ہو سکتا ہے۔
لیتے ہیں ایک بریک اور پروگرام کو آگے بڑھائیں گے۔ اور اب اسلام آباد سے شامل ہو رہی ہیں پروگرام میں ہماری ساتھی تفسیر زہرا، تو چلتے ہیں اسلام آباد اسٹوڈیو۔ جی تفسیر، پروگرام میں خوش آمدید۔
جی بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین، اسلام آباد اسٹوڈیو میں خوش آمدید کہہ رہے ہیں اپنے تمام ناظرین کو۔ ناظرین، پاکستانی اخبارات کا احوال جاننے سے قبل آپ کو بتاتے چلیں، جیسا کہ ماہ رمضان کی آمد ہے تو پاکستان میں بھی روئے تہرال کمیٹی کا اجلاس مفتی منیب الرحمان کی زیر صدارت آج کراچی میں ہوگا، اور سعودی عرب سمیت خلیجی ممالک میں رمضان المبارک کا چاند نظر نہیں آیا تو اتوار کو پہلا روزہ متوقع ہے۔ ناظرین، سب سے پہلے نظر ڈالیں گے آج روزنامہ اوصاف کی کچھ خاص سرخیوں پر۔ پہلا روزہ ایک ہی دن رکھا جائے، وفاق نے خیبر پختونخوا سے تعاون مانگ لیا۔ پاکستانی اعلیٰ سطحی وفد ایرلی ہارویسٹ پروجیکٹس کو حتمی شکل دینے کے لیے 7 جولائی سے چین کا دورہ کرے گا۔ روس پاکستان میں توانائی سمیت تمام منصوبے مکمل کرنے کو تیار، پیوٹن۔ ناظرین، روزنامہ اوصاف میں شائع کردہ ادارے کو اپنے پروگرام میں شامل کرتے ہیں۔ ادارے کا عنوان بتاتے چلیں، 5 ارب کے رمضان پیکج کی منظوری، فوائد عام آدمی تک پہنچنے چاہیے۔ ناظرین، ادارے میں تحریر کیا گیا ہے کہ وزیر اعلیٰ پنجاب میاں محمد شہباز شریف نے پنجاب کے عوام کے لیے رمضان المبارک کے دوران آٹے سمیت دیگر ضروری اشیاء کے سستے داموں فراہمی کے لیے 5 ارب کے رمضان پیکج کی منظوری دی ہے، اور اس پیکج کے تحت 346 رمضان بازار اور 2000 مدنی دسترخوان لگائے جائیں گے۔ ان رمضان بازاروں میں اشیاء ضروریات سستے داموں فروخت کی جائیں گی۔ تحریر کیا گیا ہے کہ حقیقت یہ ہے کہ اعلیٰ وزیر اعلیٰ پنجاب کی جانب سے 5 ارب کے رمضان پیکج کا اعلان نہایت احسن اقدام ہے، لیکن عام طور پر یہ ہوتا ہے کہ بھاری بھرکم رمضان پیکج کا اعلان تو کر دیا جاتا ہے، لیکن اس کے فوائد و ثمرات سے عام شخص مستفید نہیں ہو سکتا۔ آخر میں تحریر کیا گیا ہے کہ ضرورت اس امر کی ہے کہ پرائس کنٹرول کمیٹیاں اور مانیٹرنگ ٹیمیں ان رمضان بازاروں کا دورہ کر کے ان مسائل کو حل کرنے میں مدد دیں، تب ہی رمضان پیکج کے فوائد عام آدمی تک پہنچ سکتے ہیں۔ ناظرین یہاں نظر ڈالیں گے روزنامہ جنگ کی کچھ خاص سرخیوں پر۔ وزیراعظم کا دورہ بنو، جنرل راحیل نے استقبال کیا، متاثرین کی واپسی پر ان کے نئے گھر تعمیر کرائیں گے وزیراعظم۔ عمران خان نے حکومت کو 4 نئے مطالبات پیش کر دیے، 1 ماہ کی مہلت۔ صومالیہ میں پھنسے 12 پاکستانی انصار برنی کی کوششوں سے آج وطن واپس پہنچیں گے۔ ناظرین روزنامہ جنگ میں شائع کردہ ادارے کو اپنے پروگرام میں شامل کرتے ہیں۔ ادارے کا عنوان ہے آپریشن اور نئی پالیسی۔ ناظرین ادارے میں تحریر کیا گیا ہے کہ شمالی وزیرستان سے سول آبادی کا انخلا تقریباً مکمل ہو گیا ہے اور دہشت گردوں کا مکمل صفایا کرنے کے لیے پاک فوج کی زمینی کارروائی شروع ہونے والی ہے اور جس کے بعد آپریشن ضرب عزب فیصلہ کن مرحلے میں داخل ہو جائے گا۔ جمعرات کو آپریشن کے بارے میں میڈیا کو بریفنگ دیتے ہوئے پاک فوج کے ترجمان نے بتایا کہ آپریشن اچانک شروع ہونے سے دہشت گرد اپنی کمین گاہوں میں پھنس کر رہ گئے اور ان کے گرد گھیرا تنگ کر دیا گیا اور ان کے بچ نکلنے کے راستے مسدود ہو گئے۔ افغان سیمیں بند ہونے سے دہشت گردوں کے باہمی رابطے کٹ گئے، ان کے بعض گروپوں کے درمیان آپس کی لڑائی بھی جاری ہے۔ انہوں نے ضرب عزب کو پاکستان کی بقا کی جنگ قرار دیتے ہوئے کہا کہ اس میں پوری قوم کو متحد ہو کر اپنا کردار ادا کرنا ہوگا اور یہ آپریشن 4 مرحلوں پر مکمل ہوگا اور اس دوران حقانی نیٹ ورک سمیت تمام دہشت گردوں سے نپٹا جائے گا۔ ناظرین یہاں نظر ڈالتے چلیں گے روزنامہ نوائے وقت کی کچھ خاص سرخیوں پر۔ موصل میں عراقی فورسز کی کارروائی، 90 جنگجو ہلاک، شدت پسند بغداد کے قریب پہنچ گئے۔ خبر کے ذیل میں تحریر کیا گیا ہے کہ امریکہ نے جہازوں کی خریداری کے معاملے پر دھوکہ دیا، روسی طیارے ملنے کے بعد جنگ کا نقشہ بدل جائے گا مالکی۔ چین نے امریکی شہروں کو صفحہ ہستی سے مٹانے کے لیے بین البراعظمی بیلسٹک میزائل تیار کر لیا اور اس کی تفصیل میں تحریر کیا گیا ہے کہ DF-41 میزائل 12,000 کلومیٹر تک اپنے ہدف کو آسانی سے نشانہ بنا سکتا ہے، وائٹ چائنا ٹائمز کا دعویٰ۔ ناظرین شامل کریں گے اپنے پروگرام میں اصغر علی شاد کے تحریر کردہ مقالے کو۔ مقالے کا عنوان ہے دہشت گردوں کے لیے الفاظ کا استعمال۔ ناظرین اصغر علی شاد تحریر کرتے ہیں کہ بلوچستان میں دہشت گردی کے واقعات بڑے تسلسل کے ساتھ رونما ہو رہے ہیں۔ اس سلسلے کی تازہ کڑی کے طور پر بلوچستان کے علاقے تفتان میں اہل تشیع زائرین دہشت گردی کا نشانہ بنے، جس میں 24 معصوم افراد جان کی بازی ہار گئے جبکہ 15 شدید زخمی ہوئے۔ اس غیر انسانی کارروائی کی ذمہ داری بھی چند کالعدم تنظیموں نے حسب روایت بڑے فخر سے قبول کی۔ لکھتے ہیں کہ افسوس کی بات یہ ہے کہ یہ اس صفاقی پر مذہبی وارداتیں اسلام کے نام پر انجام دی جا رہی ہیں اور اس کے ذمہ دار عناصر خود کو اسلام کے مبلغ مجاہد قرار دیتے ہوئے بھی نہیں تھکتے۔ لکھتے ہیں کہ اس ضمن میں یہ امر بھی غالباً خاصا توجہ طلب ہے کہ پرنٹ اور الیکٹرانک میڈیا کے بعض ہلکے ایسے مظالم کے مرتکب افراد کے ساتھ مولانا قادری مفتی جیسے محترم الفاظ کا استعمال بے دریغ کرتے نظر آتے ہیں۔ لکھتے ہیں کہ ضرورت اس امر کی ہے کہ نسبتاً محتاط روش اختیار کی جائے تاکہ ایسے محترم اور متبرک لفظوں کی حرمت قائم رہے اور نادانستگی میں ان کے وقار میں کمی آنے کا احتمال نہ رہے۔ آخر میں لکھتے ہیں کہ دوسری جانب امریکی طرز عمل ملاحظہ ہو کہ بیت اللہ محسود وغیرہ کے خلاف تو ڈرون جھٹ پٹ ہو جاتے ہیں، مگر افغانستان کے صوبے کنٹر میں TTP کے سربراہ فضل اللہ کے خلاف ڈرون حملے کرنا شاید امریکہ کی دور کی ترجیحات میں بھی شامل نہیں ہے۔ ایسے میں امریکی بالادست طبقات جب پاکستان میں عوامی سطح پر امریکی مخالفت پر حیرت ظاہر کرتے ہیں تو شاید یہی کہا جا سکتا ہے اس سادگی پہ کون امر جائے، اے خدا لڑتے ہیں اور ہاتھ میں تلوار بھی نہیں۔ ناظرین اس کے ساتھ ہی ہمارے آج کے جائزے کا وقت یہیں پر ختم ہوتا ہے۔ ہمارا ساتھ دینے کے لیے بہت شکریہ۔ واپس چلتے ہیں تہران اسٹوڈیو اگلے پروگرام تک کے لیے۔ اپنی میزبان تفسیر زہرا کو اجازت، خدا حافظ۔
بہت شکریہ تفسیر آپ کا۔ ناظرین یہاں لیں گے ایک بریک اور دوبارہ حاضر ہوتے ہیں۔ ایران، ہندوستان اور پاکستان کے اخبارات کا مختصر سا جائزہ آپ کی خدمت میں پیش کیا گیا اور حسب معمول باری ہے بین الاقوامی میڈیا سے انتخاب کیے گئے کچھ سیاسی کارٹونوں کی، تو آئیے مل کر دیکھتے ہیں۔